नमस्ते, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिन बिहान हाम्रो केन्द्रीय प्रसारणबाट यसै समयमा प्रस्तुत हुँदै आएको अन्तर्सम्वादमा हामीले आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरू बारेमा सम्बन्धित क्षेत्रका व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष सम्वाद सुनाउने गरेका छौं। यस क्रमको आजको श्रृंखलाभित्र एकजना पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्र किशोर हामीसँग कुराकानीमा रहनुहुनेछ। पछिल्लो समयमा राजनैतिक वित्तमा देखिएको एक खाले तरंगको स्थितिसँग जोडेर हामी उहाँसँग सम्वाद गर्ने तयारीमा छौं। प्रतिनिधि सभाको विघटन, अदालतबाट त्यसको पुनर्स्थापना र फेरि अदालतको अर्को फैसलाले एकीकृत पार्टीको अलग रहने स्थिति बनेपछिको राजनैतिक माहौलले निम्त्याएको परिस्थितिमाथि हामी विश्लेषण गर्ने कोशिश गर्नेछौं। हिजो मात्रै जनता समाजवादी दल र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको वार्ताको प्रसंगसँगै हामी विषय प्रवेश गर्दैछौ। हामीसँग तराई मधेसको राजनीतिलाई नजिकबाट बुझ्नुभएका पत्रकार एवं विश्लेषक चन्द्र किशोर टेलिफोन सम्पर्कमा हुनुहुन्छ। चन्द्र किशोर जी नमस्कार।
नमस्कार, नमस्कार, सुप्रभात,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
अब मैले अलिकति पृष्ठभूमिमा पछिल्लो राजनीतिक परिघटनाहरूको सन्दर्भ जोडे। अहिले राजनीतिमा देखिएको यो खालको परिस्थिति र सँगै दलहरू बीचका आन्तरिक द्विपक्षीय वार्ताका क्रमहरू पनि बढ़िरहेको सन्दर्भमा हिजो मात्रै जनता समाजवादी दल र नेपाल कम्युनिष्ट पार्टी एमाले बीचमा बालुवाटारमा वार्ता भएको खबर छ। आज यहाँले शुरूमा विश्लेषण गरिदिनुहोस् यो द्विपक्षीय वार्ताको पृष्ठभूमि र वार्ताबाट आउने परिणामको सम्भावित स्थिति कस्तो रहला।
धन्यवाद। राजनीति यथार्थका आधारमा चल्छ। राजनीति यथार्थमा आधारित सम्भावनाको खेल हो। त्यस्ता सम्भावनाको तर्जुमा गर्ने खेलाड़ीले भने सधैँ आदर्शमा नेत्र स्थिर राख्नुपर्छ, तर खुट्टाले भने यथार्थमा नै टेक्नुपर्छ। यो नबुझी राजनीतिका जटिलताहरूलाई आत्मसात गर्न सक्दैनन्। यतिखेर जनता समाजवादी पार्टीले जसरी संसद पुनर्स्थापना भए पश्चात संसदका महत्वपूर्ण खेलाडीहरूसँग सम्वाद सुरु गरेको छ र त्यसमा चाहिँ अहिले खास गरी जो सत्तारूढ घटक वा प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीसँग वार्ता गरेको छ, त्यो उसले यथार्थमा टेकेर चालेको कदम हो। निश्चित रूपमा विगतका दिनमा संसद पुनर्स्थापनाका लागि जसपा संघर्षरत थियो र संसद विघटनप्रति उसले लोकतन्त्रको मृत्यु भयो, संसदको हत्या गरियो भनेर उसको निष्कर्षहरू थिए र त्यसका राजनीतिक कर्मीहरू त्यसै अनुसार भनिराखेका थिए। तर यथार्थ के हो भने संसदको गणितीय खेलमा आन्दोलनबाट मात्र सधैँ उपलब्धिहरू प्राप्त हुँदा रहेनछन्। त्यसकारणले सदनको अहिले गणितमा अहिलेको प्रधानमन्त्रीज्यूलाई सदनमा आफ्नो अस्तित्व, आफ्नो अहंकार सुरक्षित राखिराख्न एउटा पार्टीको सहयोग चाहिएको छ, जसमा जसपा भरपर्दो हुन सक्छ भने उनीहरू लागेको छन्। त्यसैले मोल मलाईको सम्भावना बढेको छ। तपाईँले थाहा पाउनुभयो होला वा जसरी सूचनाहरू आइराखेको छ, जसपाले केही शर्तहरू राखेको छ र उनले बडा एउटा शब्दावली प्रयोग गरिराखेका छन् तिनका नेताजीहरूले कि उधारो होइन नगद चाहिन्छन्। के भने मधेसका कोणबाट विभिन्न राजनीतिक दलहरूले नामहरू फेरिदिए गए, विगतमा सरकारसँग वा मुख्य दलहरूसँग पनि सम्झौताहरू गरिदिए, अहिलेकै प्रधानमन्त्रीजीसँग पनि जसपाकै एक घटक उपेन्द्र यादवजी सम्झौता गरेर सरकारमा जानुभयो र तर चाहिँ केही हात लागेन, हात लाग्यो शून्य। त्यसैले उहाँहरू चाहिँ नगदको खोजीमा हुनुहुन्छ। त्यसका लागि उहाँहरू प्रचण्डजीसँग पनि कुरा गर्नुभयो, काङ्ग्रेससँग पनि कुरा गरिराख्नु भएको छ, यता प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीसँग पनि गरिराख्नु भएको छ। यसलाई यसरी हेऱ्यो भने अलिक सहज होला कि
जसरी अब संसदको गणितको चाहिँ अवस्थालाई अब बन्ने समीकरणको चाहिँ स्वार्थसँग जोडेर हेर्दाखेरि यो वार्ताका प्रक्रियाहरू स्वाभाविक देखिएलान्। तर हामी कहाँ विद्यमान परिस्थिति के भने दलहरूभित्रका फरक खालका धारहरू अथवा फरक खालका समूहहरू, तिनलाई राजनीतिक शब्दमा गुटहरू भन्नुहोस्, त्यो अवस्था हेर्दाखेरि जसपाले सत्ता समीकरण भन्दा अगाडि हाम्रा चाहिँ अरू खालका शर्तहरू छन् भन्ने खालको मुद्दालाई प्राथमिकता दिएको देखिन्छ। अन्ततोगत्ता यो खालको उनीहरूको भनाई पनि काहीँ न काहीँ सत्तासँग पनि जोडिन्छ। यो अवस्थालाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ?
जसपा सुरुदेखि नै वा जसपाका ठूलो हिस्सा मधेस आन्दोलनको जगमा उठान भएको शक्तिहरू हो, वा नेपालभित्र सीमान्तकृतहरूको सशक्तिकरणका लागि भनिएर आएका शक्तिहरूको उत्पादनको स्वरूप अहिले जसपा हो। मधेस आन्दोलन जुन संविधान निर्माण प्रक्रियासँग संविधानको प्रारूपसँग असहमति राखेर गरियो, त्यो बिना कुनै उपलब्धि बिना कुनै सम्झौता त्यो अवसानतिर गयो। यो फिलिङ मधेसी नेतृत्वमा वा जसपाभित्रका शक्तिहरूमा छ कि सीमान्तकृत शक्तिलाई जहिले पनि मजबुत सरकारहरूले इग्नोर गर्छन्, मजबुर सरकार, कमजोर सरकार, अर्काको सहयोगले हिँड्न सक्ने निरीह सरकार भयो भने उनले मात्र सीमान्तकृतहरू पिछडि पछाडि पारिएका समुदायहरूका हितमा काम गर्न सक्छन्। नभए सहज अङ्क भएको बेलामा उनीहरू त्यसलाई उपेक्षामा राख्छन्, त्यसलाई बरु उपेक्षा गर्छन् र त्यसलाई आरोपित गर्छन्। किनभने सदनभित्र अनुकूल भएको अवस्थामा जहिले पनि हेरिएको के हो भने मधेसका सवालमा होस् वा अन्य सीमान्तकृतहरूका समुदायमा होस् सत्ताले त्यसलाई थिचोमिचो गर्ने र त्यसलाई आरोपित गर्ने लाङ्छित गर्ने कामहरू गर्छन्। त्यसैले एक प्रकारको बुझाइ अहिले के आयो भने मोलमलाई नै सही, अब त्यो कतिको आदर्श हो त्यो कतिको आदर्श होइनन्, तर चाहिँ हामी मोलमलाई गरेर जो सरकार बनाउन खोज्छन् र हाम्रो गणितको आवश्यकता छ भने तिनीसँग हामी आफ्नो शर्तमा जो शर्त उसको अस्तित्वसँग जोडिएको हो, जो सवाल उसको राजनीतिक भविष्यसँग जोडिएको हो, त्यसका लागि उनीहरू अहिले प्रयत्न गरिरहेका छन्। जसपाभित्र पनि विभिन्न गुटहरू छन् किनभने दल निर्माणकै प्रक्रियामा छन्। नेपालको दुई ठुला राजनीतिक पृष्ठभूमिबाट आएका, एउटा चाहिँ जसलाई हामी प्रजातान्त्रिक सङ्घर्षको पृष्ठभूमि वा प्रजातान्त्रिक चिन्तनको पृष्ठभूमिबाट आएको नेपाली काङ्ग्रेस वा वाम सङ्घर्षबाट आएको कम्युनिस्ट आन्दोलनबाट आएको नेपाल कम्युनिस्ट पार्टी एमाले वा माओवादी सेन्टर जो अहिले छ वा अन्यहरू छन्, यिनीहरूको पनि एकता आफैमा यिनीहरू एकीकरण एकात्मकताको भाव यिनीहरूमा आउन सकेको छैन, यिनीहरू बिचमा पनि गुट उपगुटहरू छन्। स्वभावतः जसपामा हुने भइ नै हाल्यो, तर जसपा हिजो जसरी प्रधानमन्त्री कहाँ एक आफ्नो दलको बैठक गरेर प्रधानमन्त्री कहाँ जाने कुराहरू गयो र त्यहाँ वार्ता समितिका लागि सदस्यहरू पनि बढाउने कुराहरू भएको छन्, त्यसले के देखाइराखेको छ भने उधारो होइनन् नगद लिने सवालमा जसपाभित्र एकमतता छ, एकजुटता छन्। त्यहाँ गुट र गुटहरू कसैको लागि चाहिँ कम्फोर्टेबल अहिलेका प्रधानमन्त्री हुनु होला, कसैको लागि नेपाली काङ्ग्रेसका शेरबहादुरजी हुनुहोला, कसैको लागि माओवादी सेन्टरका प्रचण्डजी हुनु होला, तर यो सवालमा सबै एक ठाउँमा छन् भन्ने मलाई लाग्छ।
जसपाकै तर्फबाट पनि त्यो खालको चाहिँ सत्ता राजनीतिको नेतृत्वका सम्भावनाहरू देखिन्नन्?
पहिला उनीहरू नगद ग्रहण गरिसकेपछि स्वाभाविक त सत्तामा जाने कुराहरू हुन सक्छन्। उसो अहिलेको जुन जसपाको जुन संगठनहरू हुन् जुन घटकहरू हुन् त्यसलाई पछिल्लो निर्वाचनले दुई खालको प्रष्ट म्यान्डेट दिएको थियो, प्रदेशमा मिलेर सरकार बनाउने र सरकार मिलेर बनेको पनि छ, दोस्रो सङ्घीय संसदमा संविधान संशोधनका लागि विभिन्न शक्तिहरूसँग समन्वय सामञ्जस र सङ्घर्ष गर्ने। तर भइकियो भने त्यसको एउटा घटक उपेन्द्र यादवजीको नेतृत्वको घटकले सरकारमा एउटा द्विपक्षीय सम्झौता गर्यो र सरकारमा गइहाल्यो, उहाँहरू जसलाई यतातिर भनिन्छन् गलहथ्याएर उहाँलाई त्यहाँबाट हटाइयो, उहाँले केही उपलब्धि दिन सक्नु भएन, अर्थात् सत्तामा जाने उहाँहरूलाई म्यान्डेट छैन। संविधान संशोधनका लागि हो र मधेसका केही अनुकूलताको खोजी गर्ने हो र मधेस आन्दोलनसँग जोडिएका केही प्राविधिक विषयहरू छन्, जसरी सांसदको रिहाई गर्नुपर्ने मुद्दाहरू, फटफट गर्नुपर्ने क्षतिपूर्तिका केही कुराहरू छन्, त्यो यो टेक्निकल कुराहरूलाई चाहिँ सरकारबाट कार्यान्वयनमा ल्याउने कुराहरू हो। त्यसका लागि उहाँहरू प्रयत्न गर्नुपर्ने हो। अहिले सत्ता प्राथमिकतामा राखियो भने त्यो उहाँहरूको लागि अप्ठ्यारो पर्ने कोही स्थिति जसको लागि म्यान्डेट छैन। हो, सत्तालाई सहयोग गरिदिन सक्नुहुन्छ र त्यो सहयोगका लागि केही शर्तहरू राख्नुहुन्छ भने त्यसलाई एउटा एक किसिमको एप्रिसिएबल मान्न सकिन्छ।
अब जसरी क्षेत्रीय राजनीतिको चाहिँ धारणा सुरु भए यता तराई मधेसमा नयाँ ढंगले चाहिँ उदाएका राजनीतिक शक्तिहरूको प्रभाव र तिनीहरूको चाहिँ क्रियाशीलता अथवा तिनीहरूले देखाउँदै गरेको खेल्दै गरेको भूमिका पनि केही वर्ष बितिसकेको अवस्था छ। जसरी संविधान जारी गर्ने क्रम सँगसँगै संविधानप्रतिको चाहिँ स्वीकारोक्ति नभएको अवस्था, तथापि त्यही बीचमा फेरि सत्ता स्वार्थमा फेम उनीहरू चाहिँ मुछिएको स्थितिले गर्दाखेरि पनि यो खालको यहाँले अघि भन्नुभयो जस्तो गरी नगदमा चाहिँ सम्झौता हुने खालको स्थिति यो अवस्थामा बन्नको लागि कत्तिको सम्भावना देखिन्छ त?
होइन, सदनको गणितमा यतिखेर कुनै न कुनै शक्तिले जसले मधेसप्रति प्रष्टता राख्छन्, मधेसका मागहरूप्रति समर्थन गर्छन्, समर्थन त पहिला पनि कुनै न कुनै रूपमा भएको हो, सबै दलहरू मुख्य र शक्तिहरूसँग दलगत रूपमा सम्झौता पनि भएको हो, सरकारले पनि गरेको हो दुई दुई पटक, तर पाएको छैनन्। यस अर्थमा मधेसको आन्दोलन एउटा एउटा क्षेत्र विशेषमा भए पनि त्यो एउटा राष्ट्रिय आन्दोलन थियो, किनभने उनले उठान गरेका मुद्दाहरू मुलुक एकात्मक शासन प्रणालीमा जान सक्दैन, केन्द्रीय वर्चस्वको शासन प्रणालीमा जान सक्दैनन्, शक्तिहरूको विक्षेपण हुनुपर्छन् भन्ने जुन थियो र जसको स्वरूप संहिताको रूपमा आयो, जो हिजो सीमान्तकृतहरू थिए त्यो मूल प्रवाहमा आउनुपर्छन् र राज्यको स्वरूप चाहिँ एकल होइन समावेशी हुनुपर्छ भनिराख्दा त्यसको प्रतिफल केवल मधेसले मात्र पाएनन्, पहाड र हिमालका नेपालीहरूले पनि पाए। आज मुलुकमा प्रादेशिक संरचनामा गयो, हामी प्रादेशिक अभ्यासमा छौँ र त्यो प्रादेशिक अभ्यास गरिराख्दा केवल मधेस आन्दोलनको जगबाट उदाएका दलहरू मात्र त्यसको नेतृत्व गरिराखेका छैनन्, बाँकीकाहरूमा अन्य दलले त्यसको अवसर पाए। त्यस अर्थमा मधेसमा आन्दोलन क्षेत्रीय आन्दोलन होइनन्, मधेसको राजनीति क्षेत्रीय राजनीति होइनन्। मधेसलाई अब यसलाई यसरी भन्न सकिन्छ, मधेसले लघु होइनन् विशाल खोजेको छ, मधेस होइनन् नेपाल खोजेको छ, मधेसका मान्छेहरू र मधेसको राजनीतिले नेपालको नेतृत्व गर्ने र नेपालको निर्माण गर्ने खोजिरहेछन्, किनभने हिजोसम्म र आजसम्म एउटा खास वर्गका मान्छेहरूले मात्र नेपालको राजनीतिलाई कार्यकारी रूपमा नेतृत्व गरे, अब पालो सीमान्तकृतहरूले त्यसको नेतृत्व गर्न पायो भने हुनसक्छ केही फरक ढङ्ग, फरक ढाँचा र फरक निर्माण हुन सक्छन्। त्यसको अभिष्ट मधेसका जनताहरूसँग छन्, तर जो मधेसका तर्फबाट प्रतिनिधित्व गरिराखेका छन् अहिले चाहिँ उनीहरू हुन सक्छन् सत्ताको नजिक पुगेपछि मायावती जस्तो पक्रिन सक्छन्, त्यो सम्भावनाबाट इन्कार गर्ने अवस्था छैन।
उनीहरूले भन्ने गरेको संविधान प्रतिको संशोधन गर्नुपर्ने विषय अझै मधेसका मागहरू अथवा उनीहरूले उठाउँदै गरेका कतिपय मुद्दाहरू संविधान संशोधन गरेर मात्रै ती सम्बोधन हुन्छन् भन्ने खालको तर्कमा अहिलेसम्मको परिस्थिति हेर्दाखेरि कतिको आवश्यक देख्नुहुन्छ? यो विषयलाई पनि अलिकति विश्लेषण गरिदिनुहोस्।
होइन, संविधान संशोधनको आवश्यकता त स्वयं संविधानका निर्माता शक्तिहरूले नै अनुभव गरिसके, किनभने हामीले जसरी हतारोमा संविधान ल्यायौँ, जसरी एउटा तात्कालिक शक्ति सन्तुलनका आधारमा संविधान ल्यायौँ, यो त्यो संविधानभित्र आफैमा अन्तर्विरोधहरू छ र त्यो संविधान कार्यान्वयनमा आउँदा झन् केही रिक्तताहरू, झन् केही छिद्रहरू छन्, केही विरोधाभासहरू त्यहाँ देखिएका छन्। दोस्रो, राज्यलाई अब यसरी बनाउनु पर्छ, राज्यको स्वरूप यस्तो हुनुपर्छ भन्ने अडान, त्यसका लागि केही निश्चित मान्यताहरू बोकेकाहरूले त्यसमा सुधारको कुराहरू उठाइराखेका थिए र उनीहरू त्यसका लागि असहमति पनि गरे, सङ्घर्ष पनि गरे। मधेसले त्यसका लागि सङ्घर्ष गर्दा मधेसले रगत बगाए र मधेसको कोणबाट हेर्दा यो संविधान रगतमा लतपतिएको संविधान हो। धेरैजनाले के भन्यो भने संसदको विघटन भए पश्चात जब संविधान नै सङ्कटमा पर्ने अवस्था आयो, मधेस किन जुरबुरायो, मध्यस्थको बचाउनको लागि किन अगाडि आयो? कुनै नवजात शिशु जन्मिँदा रगतमा लतपतिएको हुन्छन्, तर त्यो रगतमा लतपिँदा गर्दा त्यो आमाका प्रति त एक प्रकारको मोह, एक प्रकारको स्नेह, एक प्रकारको आकर्षण, एक प्रकारको बचाउको भाव त हुन्छ नि त। यो संविधानका रक्षाका लागि यसरी मधेस अगाडि आइराखेको अवस्था हो। र मधेसले चाहिँ चाहेको के हो भने, यो संविधानका केही मौलिक पक्षहरू पनि छन्, केही विशेष र उल्लेखनीय पक्षहरू छन् जो हिजोका विगतका संविधानहरूमा त्यो थिएनन्। र जहिले पनि मधेसको आन्दोलन लोकतान्त्रिक आन्दोलनको एउटा विस्तारित स्वरूप हो। अहिलेभन्दा 63 आन्दोलनको एउटा चाहिँ विस्तृत र महत्त्वपूर्ण घटकको रूपमा या अघिल्लो कडीको रूपमा मधेस आन्दोलन आएको छ। मिनिमम डेमोक्रेसी रहेसबाट नै अन्य पक्षहरूले अधिकारहरू पाउन सक्छन्। यो अवस्थामा मधेसले संविधान संशोधनका जसरी संहिताकै सवाल हो, प्रभावकारी संहिता अहिले पनि हामीले के राखेको छ भने, बहुतको सरकार भनिएको छ, स्थानीय सरकार भनिएको छ, प्रादेशिक सरकार भनिएको छ, तर केन्द्रीय वर्चस्व अझ पनि हावी छन्, प्रभावी छन्। त्यो केवल कार्यकारीको दृष्टिदोषले मात्र भएको होइन, केही संवैधानिक अन्तर्खेलहरू छन्, अन्तर्द्वन्द्वहरू छन् जसको आधारमा भएको। त्यसैले मलाई के लाग्छ भने, एउटा चाहिँ आयोग बनाउनुपर्छ, जो आयोगले चाहिँ संविधान सुधारका कहाँ कहाँ अहिलेकै प्र्याक्टिस गर्दाखेरि कहाँ कहाँ त्यसमा अप्ठ्याराहरू जटिलताहरू छन् त्यसलाई चाहिँ सुधार्न सकियोस् र सहजले अगाडि जान सकियोस् भन्ने मलाई लाग्छ।
अब यो
मधेसले प्रयास गरिराखेको
हजुर, अब यो प्रक्रिया राजनीतिमा विकास क्रम सँगसँगै अगाडि बढ्दाखेरि यहाँले भन्नुभयो जस्तो गरी अब हाम्रो न्यूनतम खालको चाहिँ प्रजातन्त्रलाई अथवा लोकतन्त्र भनौँ आजको भाषामा, त्यसलाई बचाएर विकास क्रमलाई अगाडि बढाउने दायित्व त फेरि पनि राजनीतिक प्रणाली अथवा त्यसको नेतृत्वमा रहेका राजनीतिक शक्तिहरूले नै त्यो क्षमता प्रदर्शन गर्नुपर्ने अवस्था हो। हामी कहाँ जसरी पछिल्ला दिनहरूमा तीन तहका सरकारहरू बनिसकेपछि राजनीतिक वित्तमा अलि बढी शासकीय मनोवृत्ति हावी हुने, जनताका मुद्दाहरूलाई भन्दा आफ्ना खालका चाहिँ शासकीय शैलीहरूमा नेताहरू रमाउने खालको प्रवृत्तिले गर्दाखेरि पनि आम राजनीतिलाई सुधार गरेर अगाडि बढ्ने विषय अलि बढी चुनौतीपूर्ण बनेको हो कि भन्ने पनि देखिन्छ। संघीयताको सन्दर्भमा पनि अब प्रादेशिक तवरबाट सञ्चालित गतिविधिहरू हेर्दाखेरि पनि केन्द्रले कतिपय नदिएको होला, त्यो आफ्नो ठाउँमा होला, तर प्रादेशिक तहबाट भएका प्रयत्नहरूको चाहिँ अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ तपाईँले?
प्रदेशहरू निश्चित रूपले नयाँ प्रयोग थियो नेपालको प्रादेशिक अभ्यास चाहिँ हिजोसम्म हामी जिल्ला र अञ्चल र विकास क्षेत्रको रूपमा अगाडि बढिराखेका थियौँ, त एउटा नयाँ गोरेटो कोरिँदै थियो। त एउटा हामी कहाँ समस्या के भइदियो भने, हामीले संहिताको कुराहरू त गऱ्यौँ, त्यो भावनात्मक कोडबाट बढी गऱ्यौँ, सैद्धान्तिक विमर्शहरू त्यसरी उन्नत रूपमा संहिताको बारेमा हुन सकेनन्। मधेस जसले सबभन्दा बढी मुख्य रूपमा संहिताको माग गरिराखेको थियो, उनले पनि जसरी मधेसले के भन्यो भने, सुरुमै समग्र मधेस एक प्रदेश, अब एकातिर तपाईँ संहिताको कुरा गर्ने, अर्कोतिर एक मधेस प्रदेशको कुरा गर्ने, त्यो झन्डै झन्डै नेपाल जस्तै त्यो एउटा विविधता सघन र बहुआयामिक छ। जबकि संहिताले त एउटा समितता खोज्छन्, संहिताले सहजता खोज्छन्, संहिताले राज्य र जनता बिचको सम्बन्धमा सरलताको खोजी गरिराखेको हुन्छ, उनले जनताको समीपको सरकारको रूपमा हुन्छ भनेपछि, हामी कहाँ भावनात्मक रूपमा केन्द्रसँग विरोध गरिराख्दा तल आउनुपर्ने थियो। नेपाल जस्तो एउटा सानो मुलुक, एउटा विविधता भएको मुलुकमा जसलाई अहिले हामी केन्द्रीय शासन प्रणाली वा एकात्मक शासन प्रणाली भन्थ्यौँ, त्यसले यो नेपालको विविधतालाई एउटा सामर्थ्यको रूपमा बुझिदिएको भए, एउटा सम्पत्तिको रूपमा बुझिदिएको भए, हामी कहाँ संहितामा जानुपर्ने अवस्था आउन सक्दैन हुन्न थियो होला। तर किन 50 वर्षदेखि नेपालमा संहिताको खोजी हुन थाल्यो र त्यो संहिता केवल भावनात्मकताको रूपमा मात्र प्रस्फुटित भयो, बाँकीका राजनीतिक शक्तिहरू पनि मधेसले भन्यो समग्र मधेस एक प्रदेश हुनुपर्छ, उसले भन्यो हुनु समग्र मधेस एक प्रदेश हुँदैनन्, हो र हुँदैनमा मात्र गयो। त्यसैले अन्तरिम संविधानमा संहिताको बारेमा कुनै कुरा आएनन्, आन्दोलन भयो। अहिले पनि जसरी संहिताको स्वरूपमा आएको छन्, उसको मानचित्र नै, विभिन्न प्रदेशहरूको मानचित्र नै अनौठो आश्चर्य लाग्दो छन्। योभन्दा अघि जुन अहिले प्रस्तावित भएर कार्यान्वयन आइसकेको छन् त्यो मानचित्र, प्रदेशहरूको राजनीतिक भूगोल कहिले पनि चर्चामा आएनन्, कुनै विमर्शमा आएनन्, कुनै विज्ञहरूले बाहिर लागेका छन्। एउटा अँध्यारो कोठाबाट शक्ति संरचनामा उनीहरूले हरेस खाएर यी संहिता नदिएर सुख छैनन् अनि उहाँहरू ल्याएको हो। त्यस कारणले संहिता सबै आजको दिनमा सबै शक्तिहरूले संहितालाई एउटा केवल फकत प्रशासनिक ढाँचाको रूपमा होइनन्, यसलाई एउटा राजनीतिक सामर्थ्य, एउटा जनताको सार्वभौम, जनताको नागरिक सशक्तिकरण र नागरिक बलियो हुने शक्तिको रूपमा हामीले यसलाई प्रयोग गर्न सक्यौँ, आत्मसात गर्न सक्यौँ भने हुन सक्थ्यो। त्यो भावना संविधानभित्रलाई छेउन सके भने हुन्थ्यो। मलाई लाग्छ जसले क्लेम गरिरहेछ तिनमा पनि वैचारिक अप्ठ्याराहरू छन्। त्यसैले अब अहिले हेर्नुहोस्, प्रदेश दुईकै कुरा गर्ने हो भने प्रदेश दुईमा चाहिँ उपसभामुख र सभामुख एउटै दलको हुनुहुन्छ, किनभने जसपा एउटा बनिसकेको छ। जहाँ केन्द्रमा एउटा दलले, जसपाले वा मधेस आन्दोलनले क्लेम गरिरहेछ कि त्यहाँ समावेशी हुनु पर्यो, त्यहाँ चाहिँ मोर डेमोक्रेटिक एक्सर्साइज हुनु पर्यो, त्यो आफू कहाँ गर्न सकिरहेको छैन। केही कुराहरूमा उसले केन्द्रलाई गरिरहेको छैन। आज सातवटै प्रदेशहरूमा केवल जनकपुरको सत्ता, काठमाडौँ पछि कोही सत्ता चिनिन्छ भने त्यो जनकपुरको सत्ता चिनिन्छ, किनभने उसले कराइराखेको छ, उसले दावी गरिराखेको छ, त्यसको सङ्खना चाहिँ सुनिन्छन्। बाँकीहरू चाहिँ केन्द्रकै छायाको रूपमा छन्, केन्द्रकै औजारका रूपमा छन् भन्ने देखियो। संहिता भनेको फरक फरक अस्तित्व पनि देख्नु हो र केन्द्रसँग सहयात्रा पनि गर्नुपर्ने हो। हुन सक्छन् हामी अहिले संक्रमणमा छौँ, तर मलाई लाग्छ यो सैद्धान्तिक रूपमै पनि हामीलाई फरक फराकिलो बुझाइ हुन नसकेर पनि अप्ठ्याराहरू भएका हुन्।
अब हामीले निकै वर्ष विगतमा राजनीतिक संक्रमणका चाहिँ वर्षहरू गुजारिसकेपछि जुन ढङ्गको चाहिँ जनमत तयार भएर आम निर्वाचन मार्फत हामी एउटा राजनीतिक स्थिरताको बाटोमा अगाडि बढ्छौं भन्ने अवस्थामाथि पनि अहिलेको पछिल्लो राजनीतिक परिवेश र परिस्थितिले गर्दाखेरि एक खालको अन्यलता, चासो, चिन्ता बढेको अवस्थामा संक्षेपमा भनिदिनुहोस्, अबका राजनीतिक दिनहरू कति सजिला छन्, कति सहज छन् र निकासको हिसाबले हेर्दाखेरि कसरी बढ्ला राजनीति अगाडि संक्षेपमा?
संसद वा संसदीय राजनीति भनेको केवल 49 र 51 खेल मात्र होइन। लोकतन्त्रमा निर्वाचन हामीले अहिले तत्काल भोगेको यथार्थ के हो भने निर्वाचन आवधिक निर्वाचन लोकतन्त्रका प्राण हो, तर निर्वाचन मात्र पनि लोकतन्त्र होइनन्। गणित लोकतन्त्रका लागि महत्वपूर्ण हो, तर गणित मात्र लोकतन्त्र होइनन्। केही निश्चित मूल्य र मान्यताहरू छन्। जसले पनि सरकार बनाओस्, जसरी पनि सत्ता बनोस्, पुनर्स्थापित संसदले लोकतन्त्रका मूल्यहरू रक्षाका सवालमा अझ बढी डिरेल हुन्छन् भन्ने आशंका बढ्दै गएको छन्। लोकतन्त्रको मूल्यहरू हामी जोगाउन सकेनौँ भने सत्तामा को पुग्छन्, राजनीति कसरी अगाडि बढ्छन् र राजनीतिक लेनदेनको खेल मात्रैमा सीमित हुन पुग्छन् भन्ने अनुमान छ, भन्ने डर पनि छ।
हुन्छ, समय र विचारसहित हाम्रो कार्यक्रममा सहभागी हुनुभयो र आफ्नो धारणा सुनाउनुभयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद, नेपाली जनता र लोकतन्त्रको जय होस्।
हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो एकजना पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोर। उहाँसँग पछिल्लो राजनीतिक परिदृश्यभित्रका विविध प्रसंगहरू जोडेर सम्वाद गर्यौं। यसै सम्वादको साथसाथै आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।